यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा फागुन 20 गतेसम्म 18 वर्ष उमेर पूरा भएकाले मतदान गर्न पाउने। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई गतिशील बनाउनु पर्नेमा प्रधानमन्त्री सुशीला कार्कीको जोड़। असामान्य अवस्थामा रहेको युक्रेनलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग साथ र समर्थन आवश्यक रहेको युरोपेली नेताहरूको निष्कर्ष। र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत आज पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर भिड्ने। अब समाचार विस्तारमा। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन 20 गतेसम्म 18 वर्ष उमेर पूरा भएकालाई मतदान गर्न दिने निर्णय गरेको छ। फागुन 20 गतेलाई निर्दिष्ट मिति कट अफ डेट निर्धारण गरी गत मंगिर 5 गतेसम्म संकलित मतदाताको विवरणलाई अध्यावधिक गर्ने निर्णय गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन भएपछि यही मंगिर 26 गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन कसैले झुटा विवरणका आधारमा नाम दर्ता गराएकोमा विरोधमा उजुरी दिन एकै व्यक्तिको नाम एक भन्दा बढ़ी स्थानमा परेमा एक स्थानमा मात्र राख्न र मृतक वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन आयोगले आग्रह गरेको छ। यसै गरी आयोगले मतदान स्थल छनौटका लागि अनलाइन सुविधा वृद्धि गर्ने उद्देश्य सहित कतिपय मतदान स्थलहरूको पुनरावलोकन गरेको र अब मतदाताले आफ्नो ओडाभित्रका मतदान स्थल मध्ये पाएक पर्ने स्थल छनौट गर्न अनलाइन प्रणाली मार्फत निवेदन दिन सक्नेछन्। आयोगले मतदाता नामावलीलाई अझ शुद्ध विश्वसनीय र त्रुटिरहित बनाउन आम मतदाता तथा सरकारवालाको सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ। सरकारले जेएनजी प्रदर्शनका क्रममा भएका घाइतेको शिक्षा स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने कार्य अगाडि बढ़ाउने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गत भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत उपलब्ध गराउन जेएनजी घाइते राहत सहायता कार्यविधि 2082 स्वीकृत गर्ने निर्णय समेत गरेको संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकले विक्रम सम्वत 2081 चैत्र 15 गते काठमाण्डुको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका स्वर्गीय पत्रकार सुरेश रजकलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय समेत गरेको छ। यस्तै आर्थिक वर्ष 2082-83 लागि किसानले उत्पादन गर्ने उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल 620 रूपियाँ तोकिएको छ। यस्तै विभिन्न 10 जिल्लाका गरीब परिवारको सूची समेत स्वीकृत गरिएको प्रवक्ता खरेलले बताउनुभयो। त्यसै गरी गृह मन्त्रालयले हिजै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै कार्यालयमा जेएनजी प्रदर्शनका शहीदहरूको नामावली राख्न निर्देश गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय बनाउँदै साझा संकल्पका साथ अघि बढ़न सदस्य मुलुकसँग अपील गर्नुभएको छ। 41औं सार्क बड़ापत्र दिवसका अवसरमा सार्क राष्ट्रको अध्यक्षका हैसियतमा प्रधानमन्त्री कार्कीले सार्कलाई पुनर्जीवित पार्दै गतिशील बनाउने संकल्पमा साथ दिन आह्वान गर्नुभएको हो। दिवसका अवसरमा हिजो प्रधानमन्त्री कार्कीले सदस्य मुलुकका सरकार तथा यस क्षेत्रका जनतालाई शुभकामना दिनुहुँदै सार्कलाई पुनर्जीवित गर्ने तथा यसलाई अझ गतिशील समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प भएको प्रस्ट्याउनु भएको छ। अध्यक्ष राष्ट्रका रूपमा नेपालले सार्क बड़ापत्रमा उल्लेखित सिद्धान्तहरू मित्रता ऐक्यबद्धता र सहमतिको भावनामा सबै सदस्य राष्ट्रहरूसँग नजिकबाट काम गर्ने आफ्नो दृढ़ प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले 11औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आफ्नो धारणा पत्र बुझाउनु भएको छ। अध्यक्ष ओलीलाई बुझाउने भने तापनि समय नमिलेपछि महासचिव शंकर पोखरेललाई उहाँले अवधारणा पत्र बुझाउनु भएको हो। अवधारणा पत्रमा पार्टी महाधिवेशनमा पार्टीको कार्यक्रम कार्यदिशा संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको माग गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको 11औं राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति बैठकमा महाधिवेशनको विस्तृत व्यवस्थापन र सहभागिताका सम्बन्धमा छलफल भएको छ। ललितपुरको च्यासल स्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा महाधिवेशनको कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा भएको संगठन विभाग सचिव माधव ढुंगेलले जानकारी दिनुभयो। एमालेको महाधिवेशन यही मंगिर 27 देखि 29 गतेसम्म काठमाण्डुमा हुँदैछ। महाधिवेशन सफल बनाउन विभिन्न 13 समिति गठन गरिएका छन्। नेकपा एमाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश गरेको छ। एमालेको केन्द्रीय निर्वाचन विभागका प्रमुख नीरज आचार्यले हिजो कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतलाई भेटेर दल दर्ताको निवेदन हस्तान्तरण गर्नुभएको हो। यसै गरी हिजो 34 राजनैतिक दलले निवेदन दिएसँगै दल दर्ताका लागि निवेदन दिनेको संख्या 67 पुगेको आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो। समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनैतिक दललाई आज अपराह 4 बजेसम्म दल दर्ताका लागि निवेदन पेश गर्न आयोगले आग्रह गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाऊ अभियानका टोलीसँग भेटघाट तथा छलफल गर्नुभएको छ। छलफलमा प्रधानमन्त्री कार्कीले आफूहरू पनि व्यथिति र भ्रष्टाचार नियन्त्रण गर्नकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताउनुभयो। प्रसाईले उठाउनुभएका कतिपय माग जेएनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उहाँको भनाई थियो। तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर विचार गर्नु पर्ने उहाँले धारणा राख्नुभयो। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्यलाई पुनर्स्थापित गर्न परमादेश दिएको छ। न्यायाधीश द्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले साक्यलाई पूर्व स्थितिमा पुनर्स्थापित गर्न आदेश दिएको हो। सरकारले गत असोज 5 गते साक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरूवा गरी मनोज सिलवाललाई नियुक्त गरेको थियो। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका व्यथिति नियन्त्रण गर्न माथतका निकायलाई निर्देशन दिनुभएको छ। विदेशमा गएर दुःख पाउने ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न उहाँले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानून मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरूलाई निर्देशन दिनुभएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। 77 अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा 17 मानवाधिकार राष्ट्रिय महाभेला हिजोदेखि काठमाण्डुमा शुरू भएको छ। राष्ट्रिय मानवाधिकार आयोग, नागरिक समाज र विभिन्न 125 सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको आयोजना रहेको राष्ट्रिय मानवाधिकार महाभेलामा गृहमन्त्री ओम प्रकाश अर्यालले महिला, बालबालिका तथा सीमान्तकृत समुदायको मानवाधिकार रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। गृहमन्त्री अर्यालले मानवाधिकार कानूनी दस्तावेज मात्रै नभई सामूहिक चेतना भएकाले सबै मिलेर मात्रै न्यायपूर्ण र समावेशी नेपाल बनाउन सकिने विचार व्यक्त गर्नुभयो। गत भदौ 24 गते सिन्धुलीमा जेएनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने 15 पक्राउ परेका छन्। प्राप्त प्रमाणका आधारमा 15 पक्राउ गरिएको र थप 15 पहिचान गरी पक्राउका लागि जिल्ला अदालतबाट पक्राउ आदेश लिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली मुलुकका नेताहरूले असामान्य अवस्था रहेको युक्रेनलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग साथ र समर्थन आवश्यक रहेको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग गएराती भएको छलफलमा बेलायती प्रधानमन्त्री किर स्टार्मर, फ्रान्सेली राष्ट्रपति इम्यान्युएल म्याक्रो र जर्मन चान्सलर फ्रेडरिक मर्जले युद्ध अन्त्य र युक्रेनको सम्प्रभुता संरक्षणका लागि रूसलाई दबाव दिनुपर्नेमा जोड़ दिनुभएको हो। लण्डनमा भएको छलफलमा युरोपेली नेताहरूले युक्रेनको सुरक्षा ग्यारेन्टी लगायत आवश्यकता पूरा गर्न अमेरिकाले रसियामाथि दबाव बढ़ाउनु पर्ने निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ। अपराह चार बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स बीच त्रिवी क्रिकेट मैदानमा खेल शुरू हुनेछ। आजको खेलमा विजयी हुने टोली एनपीएलको फाइनलमा प्रवेश गर्नेछ। आज पराजित हुने टोलीले फाइनलमा पुग्न अर्को एक मौका पाउनेछ। आज पराजित हुने टोलीले भोलि हुने काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स बीचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्न पाउनेछ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशमा आंशिक बदली रही, बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा फागुन 20 गतेसम्म 18 वर्ष उमेर पूरा भएकाले मतदान गर्न पाउने। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई गतिशील बनाउनु पर्नेमा प्रधानमन्त्री सुशीला कार्कीको जोड़। असामान्य अवस्थामा रहेको युक्रेनलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग साथ र समर्थन आवश्यक रहेको युरोपेली नेताहरूको निष्कर्ष। र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत आज पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर भिड्ने। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।